बिल्कुल ऐसे ही है।
क्योंकि इन दोनों को एक ही आदमी ने बुना है, मेरे अब्बा की यादगार है। अपने हाथों से उन्होंने बुना था, एक मेरे लिए, एक तुम्हारी अम्मी के लिए।
मेरी माँ?
जब तुम्हारी अम्मी बड़ी हुई तो अब्बा ने खुद अपने हाथों से हम दोनों के लिए दो जानमाज़ें बुनी, बिल्कुल एक जैसी। यही दोनों जिनमें से एक तुम्हारे पास है। कहने लगी, ये डिजाइन तुम दोनों के लिए खास तौर पर बनाया है ताकि सबको ये पता चले कि मेरी बेटियां जब तक एक साथ हैं तब तक मुकम्मल है। उन्होंने गालीचे पर अपना नाम तक नहीं लिखा। मुझे आज भी याद है कि ईद आने वाली थी। रजा बचपन से ही अब्बा के साथ काम करता था। उसकी अम्मी ने मरने से पहले उसे अब्बा के हवाले किया था ताकि काम धंधा सीखने के साथ ही साथ उसकी अच्छी तरबियत भी हो सके।
बेटी आसिया, दो चाय जरा ले आना।
रजा पर सबको बहुत भरोसा था। जब भी रजा का नाम आता था आसिया का चेहरा खिल जाता था, रुखसार सुर्ख हो जाते थे, लेकिन कुछ कहती नहीं थी। रजा भी खामोश रहता, शायद सोचता था कि इस तरह से अब्बा को बेइज्जती का एहसास होगा, वो सोचेंगे कि वो गलत आदमी है। लेकिन बीच में एक और आदमी भी था।
कौन?
जिसके बारे में रजा के फरिश्तों को भी खबर नहीं थी। आसिया और हुशंग की बचपन में मंगनी हो चुकी थी, अम्मी की यही वसीयत थी। वो अपनी महके से रिश्ता बनाए रखना चाहती थी। शुरू में तो आसिया ने कुछ नहीं कहा, मुंतजर थी वो हुशंग की तालीम खत्म होने की और वापस आने की। लेकिन जैसे जैसे वो बड़ी हो रही थी उसका तजब्जुब बढ़ रहा था।
क्या बताऊं, खुद मेरी भी समझ में नहीं आ रहा है। तुम्हारे अब्बा को तो शुरू से ही मुझसे बात करने की इजाजत नहीं थी। तुम्हारी अम्मी से तो मेरे सितारे नहीं मिलते, बस तुम बचते हो। मजबूरी है भाई, मजबूरी, क्या किया जाए।
मेरी अम्मी तुम्हें पैसे नहीं देंगी, बहुत दे चुकी है पैसे तुम्हें।
खुदा की कसम ये इंसाफ नहीं है। तहखाने में इतने सारे कीमती कालीन पड़े हों और मैं माली मसाइल में गिरा हूँ, बस 20 मिलियन तुम्हारे कर्जे के लिए इधर उधर भटकू।
मेरे भाई, ये कालीन मेरी अम्मी के लिए बहुत कीमती है, उनके लिए ये कालीन बहुत अहम है, उनके वालिद की निशानी है, और तुम्हें तवक्को है कि वो पैसे लाकर तुम्हें दे दे। उन कालीनों के बारे में सोचो भी मत।
नहीं सोचूंगा, लेकिन याद रखना तुम लोगों ने हमेशा मेरी बेइज्जती की है। खुदा हाफिज़।
कह रहे थे उनके घर के तहखाने में ढेर सारे कीमती कालीन है।
उनके घर के तहखाने में?
हाँ, उनका दामाद बता रहा था ना।
अच्छा, उस गालीचे का क्या हुआ? वही जिसके बारे में मैंने तुमसे बात की थी?
मैंने तो कुछ नहीं सुना। हाँ, वो लड़की कल वहीं थी।
लड़की? कौन लड़की?
वही जो उस दिन तुम्हारे साथ थी।
अच्छा, याद आया। हाँ याद आया। तुम्हें यकीन है?
हाँ, कारखाने में काम करने वाली मरियम साहिबा ने बताया।
अच्छा, ये बताओ तुम समझ पाई कि वहां वो क्यों गई थी, क्या मकसद था उसका?
जाहिर है उसे गालीचे की बात करनी होगी ना।
असल में मेरा ख्याल सही था। वो वाहिद फर्द हैं जिन्हें मेरे माजी के बारे में मालूम है।
उस गालीचे का राज खुला?
हाँ, उसका भी राज उनको पता है।
अच्छा, तो फिर
मतलब ये कि उस गालीचे का दूसरा जोड़ा भी जो है वो उन्हीं के पास है।
सच में?
जी, मैंने खुद देखा, बिल्कुल उसी तरह का है जिस तरह का मेरे पास है।
जबरदस्त। अच्छा, तो मैं आपको ज्यादा परेशान नहीं करूंगा, बस اگر کوئی کام ہو، کوئی پرابلم ہو تو مجھے اگر آپ یاد کریں گی تو خوشی ہوگی.
جی ضرور.
اپنا خیال رکھیے گا.
جی خدا حافظ.
مل گیا یا نہیں؟
ہاں لیکن اس کا نکالنا بہت مشکل ہے، ڈھیروں قالین اس کے اوپر ہیں. ذرا دیر رکیں.
چاہو تو رک جاؤ، ابھی تمہارے ابا آ جائیں تب.
نہیں امی ذرا ٹھہرے تو میں ابھی نکال لیتا ہوں.
اچھا ٹھیک،
ذرا دیر ٹھہرے نا، تھوڑی دیر رکے.
مل گیا؟
ذرا صبر کریں، تھوڑی دیر رکے، میں ابھی نکال لیتا ہوں. میرا ہاتھ پہنچ گیا ہے، ابھی نکالتا ہوں.
السلام علیکم.
وعلیکم السلام بیٹی.
آئی فون پہ جواب کیوں نہیں دے رہی؟
مشغول تھے نا، اکیلی ہو؟
ہاں میرے پاس چابی تھی نا.
منصور کہاں ہے؟
کیا معلوم، شاید بینک گئے ہوں.
مل گیا. السلام علیکم.
وعلیکم السلام.
دیکھا میں نے تلاش کر لیا. یہ لیجیے، یہ رہی آپ کے والد صاحب کی جانماز.
جیتے رہو بیٹا.
میرے لیے اور کوئی حکم تو ہے نہیں کہ ایک دو گھنٹے اور رک جاؤں؟
قالینوں کو سمیٹ دو، دروازہ لاک کر دو اور چابی مجھے دے دو. میری ساری پونجی یہی ہے.
ٹھیک ہے، سر آنکھوں پر.
اب بھی ابا کی خوشبو بسی ہے ان میں. لو بیٹا کھاؤ لو.
میں جانتی ہوں آپ ٹھیک کہہ رہی ہیں، لیکن یقین کریں اگر منصور ہر بار کی طرح اس بار کوئی بیوقوفی کرنا چاہتے تو میں آپ سے بات کرنے یہاں نہیں آتی.
یہ بھی انہی سب کاموں کی طرح ہے، منصور سے بزنس نہیں ہو سکتا بیٹا.
ہاں ٹھیک ہے، لیکن امی اس بار معاملہ مختلف ہے، منصور پروڈکشن میں جانا چاہتا ہے.
تو کیا ہوا، اس کے بعد پروڈکٹ کو بیچنا بھی تو ہوگا نا. کیوں؟
ہاں لیکن
زہرا بیٹی، تم میرے جگر کا ٹکڑا ہو. مجھ سے زیادہ کسی کا دل نہیں چاہتا کہ تم اور وہ بیچارہ ایک اچھی زندگی جیو. منصور میری اولاد کی طرح ہے. ناصر بھی اگر ایسا کام کرنا چاہتا تو میں اسے بھی روک دیتی، کیونکہ میں نہیں چاہتی کہ وہ کوئی ایسا کام کرے جس کا انجام اچھا نہ ہو. منصور کو تو آزمایا جا چکا ہے.
آپ ٹھیک کہہ رہی ہیں، لیکن آپ ہی تو کہتی ہیں کہ انسان کو ہمیشہ اپنے مستقبل کے بارے میں سوچنا چاہیے.
انسان صرف حال اور مستقبل نہیں ہوتا، آدمی کو ہمیشہ اس کے ماضی کے ساتھ دیکھا جاتا ہے، ہمیشہ.
صحیح ہے، لیکن وہ پھر سے شروع کر سکتے ہیں. اہم یہ کہ انہیں موقع دیا جائے.
زہرا تم خود دیکھ چکی ہو، میں نے منصور کو ماضی کی غلطیوں کی تلافی کے لیے 3 بار موقع دیا، لیکن ہر بار پہلے سے زیادہ گڑبڑ ہوئی. انسان 100 بار غلطی کر سکتا ہے، لیکن اس کی تلافی کا موقع صرف 1 بار ملتا ہے. منصور نے غلطیوں کی تلافی کا موقع کھو دیا ہے.
اب تک میں یہ سوچتی تھی کہ آپ کی سختی کی وجہ سے لوگ آپ کا احترام کرتے ہیں اور آپ کو چاہتے ہیں، لیکن اب میں دیکھ رہی ہوں کہ یہ سختی احترام اور محبت کے بجائے کینہ اور کدورت پیدا کر رہی ہے.
دوپہر کے وقت کہاں جا رہی ہیں؟
آپ کو مجھ پہ بھی بھروسہ نہیں ہے، میں جا رہی ہوں.
اس وقت مجھ سے ناراض ہو جاؤ یہ بہتر ہے اس سے کہ بعد میں اپنے میاں اور زندگی سے ناراض رہو. زہرا عورت ہونا اتنا سخت ہے کہ تم تصور بھی نہیں کر سکتی. خدا حافظ بیٹی.
کچھ نہیں،
کچھ نہیں.
تمہیں اس طرح سے بات کرنی چاہیے تھی کہ ان کا دل نرم ہو جاتا.
منصور میں 30 برسوں میں یہ نہیں سمجھ پائی کہ امی کو کیسے نرم کیا جائے.
उसे कह देती कि लोन मिलते ही उनका कर्ज वापस कर देंगे।
मैंने कहा, यहाँ तक कहा कि आए मंसूर के साथ मायदा कर लें, उनकी पार्टनर बन जाएं।
तो क्या कहा भाई, कुछ बोलो तो क्या कहा?
कहने लगी मैं बगैर मुआहदे ही 3 बार मंसूर के नुकसान में पार्टनर बन चुकी हूँ, मुआहदा कर लूंगी तो फिर क्या होगा।
हाँ हक है उनको, वो नहीं चाहती कि मैं तरक्की करूं, वो हमेशा मुझे नीचा देखना चाहती हैं, जैसे मैं भी नासिर की तरह हूँ, हमेशा हाथ बांधे उनके सामने खड़ा रहूं। मंसूर को बैंक भेज दो, मंसूर को एयरपोर्ट भेज दो, कालीन ले जाए। मंसूर से कह दो कारखाने का ऑटोमेटिक लॉक खराब हो गया, ठीक कर दे। मंसूर बेटे ये हेयर ड्रायर खराब हो गया, जरा ये तो देख लो, जरा ये तो देखो। मंसूर इधर आओ, मंसूर उधर जाओ, मंसूर सो जाओ, मंसूर मर जाओ, मंसूर मर जाओ।
बस करो,
अब बहुत हो चुका, मैं उनकी नौकरी नहीं करने वाला, अब मैं तुम्हारी अम्मी का हुक्म पर जिंदगी गुजारने को तैयार नहीं, नौकरी करूँ। अब बस यही एक काम बचा था, छोटे से पैसों के लिए सुबह से शाम तक कुर्सी पर बैठा रहूं, फोन के जवाब दूं, दस्तखत करूं और बॉस और ऑफिस में आने वालों को झुक झुक कर सलाम करूं। नहीं जोर है, नहीं, अब मैं इस तरह की जिंदगी गुजारने पर तैयार नहीं हूं। मुझे बिल्कुल पसंद नहीं है कि कड़ाके की सर्दी और शर्दी धूप में सड़क के किनारे बच्चे को गोद में उठाए बस का इंतजार करूं। हाँ जोरा, मैंने पूरी उम्र इसलिए तालीम हासिल नहीं की कि क्लर्की करूं, मैं अपना हक लेकर रहूंगा, तुम देखोगी।
मंसूर अब कहाँ जा रहे हो?
कब्रिस्तान।
मुझे उसके बारे में मालूमात हासिल करनी है।
मंसूर की बात कर रहे हो?
हाँ।
हमेशा कुछ परेशान परेशान सा दिखता है।
वो कर क्या रहा है?
ये तो सिर्फ खुदा जानता है।
मुझे भी जानना है।
बात क्या है? मंसूर भी इस खालीचे और लड़की की तरह तुम्हारे बिजनेस से मुताल्लिक है?
बिल्कुल ऐसा ही है।
एक बात मेरा दिमाग खराब किए दे रही है।
वो क्या बात है?
यही कि तुम समझते हो कि तुम्हारे अलावा सब बेवकूफ है।
देखो परवाना साहिबा, मेरा भी दिमाग एक बात से पूरी तरह खराब हो रहा है। जानती हो क्या है, ये कि तुम सोचती हो कि मैं पानी पीने के लिए भी मंसूबे बनाता हूँ।
तुम किसी बहुत बड़ी रकम के चक्कर में हो, मंसूर भी एक नया रास्ता है, उस लड़की के हवाले से भी।
देखो ये सब हमारा है, मेरा और तुम्हारा। अगर मैं बड़ी रकम के चक्कर में हूँ तो सिर्फ इसलिए कि तुम्हें एक आरामदेह जिंदगी दे सकूँ, बस।
आखिरकार क्या होगा, ये चूहे बिल्ली का खेल कब तक जारी रहेगा?
इतने जल्दी खत्म हो जाएगा कि सोच भी नहीं सकती। लेकिन देखो परवाना, इसका इन्हेसार तुम पर है। तुम्हें ये जानना होगा कि तुम्हारी कितनी कोशिशों के बाद मतलूबा नतायज बरामद होंगे।
तुम सचमुच मेरे साथ रहना चाहते हो?
क्या बात है, अपना रिश्ता पेश कर रही हो?
नहीं, मैं हकीकत जानना चाहती हूँ।
हाँ।
फजूल सी बात है ना, मैं अब वो पहले वाली शर्मीली लड़की नहीं रही। याद है जब तुमने पहली बार मुझसे कहा था कि मुझसे शादी करोगी तो मैं उठकर भाग गई थी?
और तुम सोच रही थी इस बार मैं भाग जाऊंगा?
अगर सिर्फ काम की बात है तो फिर मैं झूठी उम्मीद नहीं दूंगी, मैं वो पहली जैसी नहीं हूँ, इसलिए बराहे करम मुझे खिलौना ना बनाओ।
देखो परवाना, तुम मेरा सब कुछ हो, सब कुछ। अगर मैं तुमसे मदद चाह रहा हूं तो सिर्फ इसलिए है कि इस दुनिया में मुझे तुम्हारे अलावा किसी पर भरोसा नहीं है, किसी पर भी नहीं। मैं सचमुच तुम्हें चाहता हूं।
मुझे करना क्या होगा?
सारे माजरे का पता लगाओ, मंसूर क्या चाहता है, वो किस चक्कर में है, बस यही काम है।
मैं
السلام علیکم.
السلام علیکم.
آپ خیریت ہیں؟
شکریہ. توبہ صاحبہ ہیں؟
جی اندر آئیے.
کوئی مسئلہ تو نہیں ہے؟
نہیں, شام سے اب تک دو تین بار آپ کے بارے میں پوچھ چکی ہیں.
میرے بارے میں؟
ہاں, مجھے لگتا ہے آپ سے مانوس ہو گئی ہیں.
البتہ مجھے بھی ان سے انس ہو گیا ہے, بس اس بات کی فکر ہے کہ کہیں ان کو پریشان تو نہیں کر رہی ہوں.
آپ کیسی باتیں کر رہی ہیں, اندر آئیں اندر آئیں, باہر کیوں کھڑی ہیں؟
آپ نے بھی میری بہت مدد کی ہے, اگر آپ کی مدد نہ ہوتی تو پتہ نہیں اب تک کیا ہوتا.
نہیں, یہ تو میرا فرض تھا. آئیے تشریف لائیے.
بہت شکریہ.
اصل میں میرے لیے بھی بہت عجیب بات ہے. جانتی ہیں ریحانہ صاحبہ, میری والدہ کم سخن ہے, وہ کبھی بھی اپنی پریشانیوں اور ماضی کے بارے میں بات نہیں کرتی. یہ پہلی بار ہے جو میں دیکھ رہا ہوں کہ وہ اپنے ماضی کے بارے میں بات کر رہی ہیں. وہ نہ صرف یہ کہ آپ سے مل کے پریشان نہیں بلکہ بہت خوش ہیں.
مجھے بھی ان سے مل کر خوشی ہوتی ہے.
اصل میں مجھے بھی آپ کو دیکھ کر خوشی ہوتی ہے. دیکھیے غلط نہ سمجھیں, آپ میری والدہ کے ماضی کے اس حصے سے تعلق رکھتی ہیں جہاں کبھی ہمارے قدم نہیں پڑے. آپ اس پہیلی کا جواب ہیں. میری اس خالہ کی لڑکی جس کے بارے میں بات تک کرنے کی ہمیں جرات نہیں تھی.
اس وقت کہاں ہیں وہ؟
وہیں ہمیشہ کی جگہ پر آپ کا انتظار کر رہی ہوں گی.
شکریہ.
ناصر, تم اس لڑکی سے ٹھیک انداز میں بات نہیں کر رہے ہو, اس کا حوصلہ بڑھا رہے ہو.
کس کا؟
یہی اپنی نئی نئی خالہ زاد بہن کا. وہ یہاں کسی اور مقصد سے آئی ہے.
آپ کی بات کا مطلب کیا ہے؟
بیٹے, کہیں تم اس کی مسکراہٹ اور مگرمچھ کے آنسوؤں کے چکر میں نہ پڑ جانا. بہت ہوشیار رہنا, اس پر مجھے بہت شک ہو رہا ہے.
کیا مطلب ابا؟ وہ امی سے بات کرنے آئی ہے.
جیسے بھی ہو سکے اس کا یہاں آنا بند کرواؤ.
لیکن کیوں؟
واقعاً تمہیں نہیں معلوم کیوں؟ وہ تمہارا گھر لوٹنے آئی ہے, میری اور تمہاری امی کی 30 سال کی محنت لوٹنے آئی ہے. سمجھا کرو بیٹا, ہم نے اپنی پوری عمر گنوا دی ہے. یہ ماں بیٹی ایک ہی طرح کی ہیں. مظلوموں کسی صورت بناتی ہیں, اپنا دکھڑا روتی ہیں, گھر میں گھس جاتی ہیں اور پھر میراث کا دعویٰ کرنے لگتی ہیں. سمجھو بیٹا, اسے اپنی ماں سے کبھی بھی قریب مت ہونے دینا تم. اگر تمہاری امی کو اس سے لگاؤ ہو گیا تو پھر خدا ہی مالک ہے.
میری تو سمجھ میں نہیں آ رہا ہے, ہماری دولت اور جائیداد سے دوسروں کا کیا لینا دینا؟ وہ تو اپنی شناخت حاصل کرنے کی کوشش کر رہی ہے.
شناخت حاصل کرنے کی؟
ہاں, اس نے خود ہی بتایا.
تم بھی کیسی باتیں کر رہے ہو بیٹا, میں جو کہتا ہوں بے وقوف ہو, ناسمجھ ہو بچے, اس کی وجہ یہی ہے. جس کا گھر ہو, خاندان ہو, جیب میں شناختی کارڈ ہو, وہ ان کے ان کے گھر میں جا کر اپنی شناخت تلاش نہیں کرتا ہے. یہ لڑکی اس باغ اور جائیداد کے لیے آئی ہے, دکان اور قالینوں کے لیے آئی ہے, گھر اور اس کے سامان کے لیے آئی ہے. خدا کی قسم, میں جو یہ کہہ رہا ہوں یہ اپنے یا تمہاری امی کے لیے نہیں. ذرا سی غفلت کی تو یہ سب کچھ تمہارے ہاتھ سے نکل جائے گا. بیٹا, کچھ ایسا کرو کہ وہ پھر کبھی پلٹ کر یہاں نہ آئے.
آج کل ذرا کوچنگ کلاس کے کاموں میں میں بزی رہتی ہوں. اصل میں ہم لوگ کچھ نئی کتابیں, کچھ نیا نصاب تیار کر رہے ہیں. کئی کام میرے ذمے بھی ہیں, وہی آج کل کر رہی ہوں میں.
تمہاری وجہ سے میرے ماضی کی یادیں تازہ ہو گئی ہیں.
حالانکہ آپ کا دل بالکل نہیں چاہ رہا تھا.
شروع میں تو نہیں, لیکن بعد میں مجھے محسوس ہوا کہ ماضی کی طرف پلٹنے کے لیے میں خود ہی کسی بہانے کی تلاش میں تھی.
آپ نے رضا کے بارے میں بتایا اور آسیہ اور ان کی محبت کے بارے میں بھی.
بظاہر سب کچھ ٹھیک ٹھاک تھا, یہاں تک کہ وہ دن آ گیا. आसिया के हाथ से वक्त निकला जा रहा था। न रजा में ही कुछ कहने की हिम्मत थी और ना आसिया ही इस बारे में कुछ अब्बा से कह पा रही थी।
रजा जाओ दरवाजा खोल दो, लगता है मेहमान आ गए।
जी हाँ जी साहब।
उस दिन हुशंग अपने घर वालों के साथ शादी की तारीख मुअय्यन करने हमारे घर आ गया।
वालेकुम, तशरीफ लाए।
अस्सलाम वालेकुम, कैसे हैं आप लोग?
जी अस्सलाम वालेकुम। अरे क्या हाल है बेटा, खैरियत से थे? खुश आमदेद, बहुत अच्छा लगा। आओ आओ आओ। अरे जी, अरे इसकी क्या जरूरत थी?
आइए बिल्कुल, आए अंदर आए भाई, जहमत
क्या। तशरीफ लाएं।
अब तो एक शादी होगी।
अच्छा ठीक है, अंदर जाओ। बाद में मेरी समझ में आया कि वो आसिया की जिंदगी का सबसे सख्त दिन था।